यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको सयौं रोपनी जग्गा अतिक्रमण, अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा उपयोग गर्न महालेखाको सुझाव। पश्चिम एशियामा जारी द्वन्द रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड़। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1.79 खर्ब राजस्व संकलन। ताइवानलाई एकतर्फी रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको खेलमा अमेरिकामाथि नेपालको शानदार जीत।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन 2083ले सुझाव दिएको छ। प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा 1,31,22,000 वर्गमीटर, भोगाधिकार 9,79,000 वर्गमीटर समेत र अन्य 6,53,000 वर्गमीटर समेत 1,47,84,000 वर्गमीटर जग्गा अतिक्रमित भएको जनाएको हो। यस्तै सुदूरपश्चिम विश्वविद्यालय माताहतको टीकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गा मध्ये 300 बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न ओडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1,372 रोपनी 13.03 आना जग्गा मध्ये 652 रोपनी भन्दा बढ़ी अतिक्रमण भएको प्रतिवेदनले देखिएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लागत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुराना नाम मेटाउने काम शुरू भएको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको छ। सरकारले कार्य विभाजन नियमावली मार्फत साविकका 8 मन्त्रालयलाई यथावत राखेको र केही मन्त्रालयलाई गाभेको छ भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ बनाएको छ। साविकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछ। यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले ऊर्जा तथा आपूर्ति श्रृंखलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्दै मन्त्री खनालले ऊर्जा तथा आपूर्ति श्रृंखलामा आइरहेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरूका कारण पश्चिम एशियाको द्वन्दले नेपाललाई प्रभावित पारेको बताउनुभयो। मन्त्री खनालले पश्चिम एशिया द्वन्दले त्यहाँ काम गर्ने 20 लाख भन्दा बढ़ी नेपालीका परिवारलाई बढ़दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको कमीले जीवनमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्नुभयो। द्वन्दका कारण उत्पन्न संकटमा सबैभन्दा बढ़ी भार साना र अतिकम विकसित राष्ट्रहरूलाई परेकाले ती देशलाई एक्लै नछाड़ी हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको मन्त्री खनालले बताउनुभयो। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 औं वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 भन्दा बढ़ी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण संचालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा उल्याइएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा 5,37,82,000 बराबरको क्याथ ल्याब मेसिन जनशक्तिको अभावमा 2072 सालदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। त्यस्तै 24,77,09,000 बराबरको सीटी स्क्यान सिस्टम, 14 थान भेन्टिलेटर र 5 थान सीआर्म मेसिन पनि संचालनमा आउन सकेका छैनन्। यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा 72,60,000 मूल्यका ईसीजी केबल, 300 थान गजेन्द्र नारायण सिंह अस्पतालमा 4,90,95,000 बराबरका एक्सरे मशिन, इण्डो युरोलजी ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलजी उपकरण समेत प्रयोगविहीन अवस्थामा छन्। कोशी प्रदेशमा होमस्टे सञ्चालन भएपछि महिलाहरू आर्थिक रूपमा सक्षम बन्न थालेका छन्। राम्रो आय आर्जन हुन थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न महिलाहरू अहिले होमस्टे व्यवसायमा जोड़िन थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
आय आर्जनको राम्रो स्रोत बन्न थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न हुँदै आएका महिलाहरू अहिले होमस्टे व्यवसायमा जोड़िन थालेका छन्। होमस्टे व्यवसाय शुरू गरेपछि आर्थिक रूपमा आफू सक्षम हुन थालेको धनकुट्टा सांगुरुगढी गाउँपालिका 5 डाँडा बजारमा स्थित सुनाखरी होमस्टेका संचालक अर्पणा मगरको भनाइ छ। घरमा बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोच आएपछि होमस्टे व्यवसाय शुरू गरेको उहाँ बताउनुहुन्छ।
सन्तुष्ट छु किनभने आफ्नै जग्गामा यसरी व्यवसाय खोलेर बस्नु पाउँदाखेरि होइन, अनि यस्तै टाढा टाढोदेखि आउनुहुन्छ नि त, अनि उहाँहरूसँग चिनजान होइन आदान प्रदान धेरै राम्रो भइरहेको छ। अनि त्यही भएर पनि जस आफ्नो आफ्नो बाहिर जानुभन्दा आफूले चाहिँ यही गरेर 1-2 रुपियाँ हुन्छ भन्ने तरिकाले नै हामीले चाहिँ गरेको हो। पहिला हामी केही गर्दैनथ्यौँ, यही घरमै खेतीपाती गर्थ्यौँ, अनि त्यही अब बाख्रा कुखुराहरू पाल्थ्यौँ। मजाले आफू चाहिँ खट्नु सक्नु पर्यो, मजाले नै भइरहेको छ। हामीलाई अहिलेसम्म त्यस्तो गाह्रो भएको छैन, यसबाटै हामीलाई आनन्द पुगिरहेको छ।
पहाड़ी जिल्लाका होमस्टे घरसम्म यातायातका साधन सहजै पुग्न थालेपछि इलामको श्री अन्तु तथा धनकुट्टाको सांगुरीगढी गाउँपालिकाका अधिकांश घरमा होमस्टे सञ्चालनमा छन्। त्यहाँका प्राय सबै होमस्टेहरू महिलाहरूले सञ्चालन गर्दै आएका छन्। महिलाहरूको आय आर्जनको स्रोतसँगै होमस्टे व्यवसाय शुरू गरेपछि गाउँमा विकासको क्रम शुरू भएको श्री अन्तु डाँडा होमस्टे संचालक गुडिया आलेको भनाइ छ।
एकदम सन्तुष्टि छु किनभने पहिला चाहिँ होमस्टे नहुँदा चाहिँ यहाँनिर बाटोघाटोको पनि सुविधा थिएन, आर्थिक अवस्था पनि कमजोर थियो। जब होमस्टे चल्यो, होमस्टे चलिसकेपछि यहाँनिर बाटोघाटोको सुविधा अनि स्वास्थ्य सम्बन्धीमा पनि विभिन्न शिविरहरू बस्ने, पर्यटकहरू आउने, अब यहाँनिर पैसाहरू छोड्ने, पैसा छोडेपछि महिला पुरुष बराबरी होमस्टे नहुँदाखेरि चाहिँ महिलाहरूसँग पैसाहरू हुन्थेन, उनीहरू घरमा बस्नुपर्ने, अर्का घरमा रोजगारी गर्नु जानुपर्ने। तर अहिले त्यस्तो अवस्था छैन, अहिले चाहिँ छोरी मान्छे आफैले पनि आफ्नो घर चलाउन सकेको, धेरै ठूलो परिवर्तन ल्याएको हो।
मौलिक खाना, सेवा सत्कार, पाहुना प्रति गरिने सरल व्यवहारका कारण पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। इलामको श्री अन्तुमा अवस्थित फ्याफुला होमस्टेका संचालक दुर्गा तामाङले आर्थिक रूपमा सक्षम मात्र होइन, अरूसँग घुलमिल गर्न समेत होमस्टेले सिकाएको बताउनुभयो।
झुल्के घाम हेर्नु आउनुहुन्छ, बेलुका डुबेको सनराइज हेर्नु पाइन्छ, है टार छ, टार चाहिँ भन्नुपर्छ नि, किनभनेदेखि अब पहिला त अब दुःख सुख थियो, अहिले चाहिँ अब धेरै नै परिवर्तन भयो। छोरी मेरो अब जागिरी छ है, होमस्टेको पैसाले पनि, अनि यो चिया बगान थियो त्यसले पनि दिमक सिकायो, बाठो बनायो, चङ्खो भयो, इष्टमित्र पनि हामीले चिनजान भयो, यही नै मलाई खुसी छ।
कोशी प्रदेश सरकारले समुदायमा सञ्चालनमा आएका सामुदायिक होमस्टेलाई आवश्यक पर्ने विभिन्न प्रकारका सामानहरू समेत सहयोग गर्दै आएको छ। पर्यटन कार्यालय काक्रेभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले होमस्टेको क्षमता विकासमा जोड़ दिएको बताउनुभयो।
हामीले खास गरी पर्यटन प्रवर्धनका क्षेत्रमा चाहिँ होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौं र हामीले जति पनि गतिविधिहरू सञ्चालन गर्छौं ती चाहिँ प्रचारात्मक हिसाबले एकातर्फ प्रवर्धन भइरहेका छन्, स्थानीय समुदायहरूलाई जागरूक गराउने, बुझाउने र उनीहरूको क्षमता अभिवृद्धि गर्नमा अभिप्रेरित भएर तिनीहरूको खर्च गर्ने गरेका छौं।
आन्तरिक तथा बाह्य पर्यटकहरूको होमस्टे प्रति आकर्षण बढ्न थालेपछि कतिपय होमस्टेले समय अनुसार आफ्नो सेवालाई परिष्कृत गर्न थालेका छन्। यसरी होमस्टेले आफ्नो सेवा परिष्कृत गर्दा होमस्टेको वास्तविक मौलिकता हराउन सक्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक पर्सी बस्ने भएको छ। नेताहरूको व्यस्तताका कारण आज बैठक बस्न नसकेको र पर्सी एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीति लगायत जनपक्ष विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 दफा 7 बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। सो कोषमा जम्मा भएको रकम संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा हुने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। मलमास अर्थात अधिक मासमा नित्य कर्म, पूजा पाठ, जप, ध्यान गर्नुहुन्छ। नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। मलमासको समयमा महादान, मांगलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता कर्म गर्नुहुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। रत्नपार्कबाट करिब 8 किलोमिटर दक्षिण पश्चिम भेगमा पर्ने मत्स्य नारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। यो महिनामा भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्म ग्रन्थमा उल्लेख गरिएको छ। बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणबाट 5 करोड़ बढ़ी राजस्व संकलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दा 5,79,30,309 राजस्व संकलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले बताउनुभयो। यसै गरी 726 व्यवस्थित अव्यवस्थित बसोबासीलाई राजस्व जम्मा गर्न सूचना जारी गरेकामा 540 जनाले राजस्व जम्मा गरेको निवर्तमान अध्यक्ष खनालले जानकारी दिनुभयो। भूमि समस्या समाधान आयोगले बाँकेका 6 स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गरेको छ। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको हो। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै पत्रकारिता क्षेत्रमा समेत एआई प्रयोगले महत्वपूर्ण स्थान लिन थालेको छ। छिटो छरितो काम सम्पन्न गर्न पर्वतमा आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
गण्डकी प्रदेशमा पत्रकारितालाई प्रविधि मैत्री र आधुनिक बनाउने उद्देश्य सहित आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पछिल्लो समयमा एआईको प्रयोग र यसका सकारात्मक नकारात्मक पक्षको बारेमा चर्चा भइरहेका बेलामा कृत्रिम बुद्धिमत्ता तालिमले परम्परागत पत्रकारिता भन्दा केही परिष्कृत हुने बुझाइ व्यक्त गर्नुहुन्छ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
यो नयाँ सिप सिकिसकेपछि विभिन्न हाम्रा समाचार लेखनका विषयहरू उत्पादन अनि भिडियोका कुराहरू अडियोका कुराहरूमा केही न केही परिवर्तन आउनेछ र त्यसले गर्दा हाम्रा कामहरूमा सहजता प्रदान गर्नेछ।
पर्वत लगायतका अन्य जिल्लामा भएका कृत्रिम बुद्धिमत्ता तालिमलाई गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराले सहयोग गरेको छ। प्रविधिको सही प्रयोग सम्बन्धी तालिमले पत्रकारितामा देखिएका समस्याको केही हदसम्म निराकरण गर्ने विश्वास छ। यस्ता तालिमले पछिल्लो समय भइरहेको प्रविधिको परिवर्तनसँगै पत्रकारिता गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्साल।
प्राविधिक पक्षमा स्किमको बारेमा सविस्तार प्रकाश पारिसक्नु भएको छ। हामीले जान्नुपर्ने विषयवस्तुहरू संसारमा समुद्र बराबर छन्।
यस्ता तालिमले पत्रकारलाई मात्र होइन नागरिकसम्म सत्य र तथ्य समाचार पुग्ने साथै यो प्रविधिको निरन्तर प्रयोग गर्नुपर्ने बताउनुहुन्छ तालिमका प्रशिक्षक जीवन भण्डारी।
एआई सम्बन्धी धेरै क्षेत्रमा, व्यवसायिक क्षेत्रमा, प्रचार प्रसारको क्षेत्रमा, सोसियल मिडियामा कसरी कुन लेभलसम्म प्रयोग गर्ने भन्ने कुराको पैरवी गर्ने, ओकालती गर्ने र त्यस सम्बन्धी विषयमा नीतिगत व्यवस्था गर्ने।
आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व बढ्दै गएको अवस्थामा यसको सकारात्मक र जिम्मेवार प्रयोग आवश्यक रहेको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
कास्कीका सात उद्योग विरूद्ध खाद्यको मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिकसम्म खाद्य उद्योग, होटल, रेस्टुरेन्ट र बजार अनुगमन गर्दै सातवटा उद्योग तथा व्यवसाय विरूद्ध मुद्दा दर्ता गरेको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, अनुमति पत्र नलिई उद्योग सञ्चालन, लेबल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म 76 पटक खाद्य बजार, 12 पटक दाना बजार, 71 पटक होटल तथा रेस्टुरेन्ट, 208 पटक खाद्य उद्योग र 68 पटक संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको छ। ऱ्यापिड रेस्पोन्स मोडालिटी मार्फत 5 पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेकाले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको ताइवानका राष्ट्रपतिलाई पहिले नै भनिसकेको बताउनुभयो। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ, जसमा ताइवानलाई आत्मरक्षाका निम्ति सघाउन कानूनी रूपमा बाध्य रहेको पनि तर प्राय चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेर रा, यो गठबन्धनलाई वाशिङटनले सन्तुलनमा राख्नु परेको छ। यसअघि ट्रम्पले आफूले उक्त स्वशासित टापुका बारेमा कुनै प्रतिबद्धता नजनाएको स्पष्ट पार्नुभयो। राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङ उक्त टापुका बारेमा धेरै दृढ़ रहेका र स्वतन्त्रताका लागि कुनै खालको आन्दोलन हेर्न नचाहेका पनि बताउनुभयो। थाइल्याण्डको राजधानी ब्याङ्ककमा एउटा रेल सार्वजनिक बससँग ठोकिँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 25 जना भन्दा बढ़ी मानिस घाइते भएका छन्। विमानस्थलसँग जोड़िएको बाटोमा भएको दुर्घटनापछि बस पूर्ण रूपमा जलेको थियो। मालवाहक रेल बसमा ठोकिएसँगै त्यहाँ रहेका अरू यातायातका साधनमा पनि क्षति पुगेको छ। घटना कसरी घट्यो भन्नेबारे अधिकारीहरूले कुनै जानकारी दिएका छैनन् भने मृतकको संख्या पनि स्पष्ट पारेका छैनन्। चीनले लिजियान वाहक रकेट प्रक्षेपण गर्दै 5 उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो रकेट उत्तर पश्चिम चीन स्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्धन परीक्षण क्षेत्रबाट प्रक्षेपण गरिएको थियो। चीनद्वारा विकसित लिजियान ठोस इन्धन प्रयोग गर्ने वाहक रकेट हो, जसमा तीव्र प्रतिक्रिया क्षमता रहेको छ। अफ्रिकी राष्ट्र लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा इबोला प्रकोपबाट मृत्यु हुनेहरूको संख्या 80 पुगेको कंगो स्वास्थ्य मन्त्रालयले जनाएको छ। कंगोका स्वास्थ्य मन्त्री श्यामुएल रोजर कम्बाले संक्रमण रुवाम्पारा, मंगवालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउँदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा 246 शंकास्पद केसहरूमा निगरानी गरिरहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वर्तमान सरकारले आगामी 10 वर्षभित्र राष्ट्रिय ग्रिडमा 30,000 मेगावाटको विद्युत जडित क्षमता पुर्याउने लक्ष्य अघि सारेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत 10 वर्षमा उक्त मात्रामा विद्युत उत्पादनको लक्ष्य अघि सारेको हो। विगतमा पनि सरकारले ऊर्जा विकास मार्गचित्र अघि सार्दै 10 वर्षमा 28,500 मेगावाट विद्युत उत्पादनको लक्ष्य अघि सारेको थियो। नीति तथा कार्यक्रमले आगामी 10 वर्षमा 30,000 मेगावाट विद्युत जडित क्षमता पुर्याउने र त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने लक्ष्य अघि सारेको छ। जल विद्युत आयोजना निर्माण गर्न आयोजनामा हुने ढिलाइ हटाउने र फास्ट ट्र्याक मार्फत आयोजना निर्माण सम्पन्न गर्ने वातावरण सरकारले बनाउने नीति तथा कार्यक्रम मार्फत अघि सारेको छ। वन वातावरण जग्गा प्राप्ति लगायतका कामहरू एकद्वार प्रणाली मार्फत गर्ने नीति पनि सरकारले अघि सारेको छ। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 10 महिनामा 1,99,40 करोड़ रूपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा त्यस कार्यालयलाई 2,23,18 करोड़ राजस्व संकलन गर्ने लक्ष्य दिएको भए पनि लक्ष्यको 89.35% राजस्व संकलन भएको हो। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा 2,73,39 करोड़ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको वैशाखमा मात्र 21,74 करोड़ राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। वीरगंज भन्सारसँग आबद्ध विभिन्न 11 छोटी भन्सार मध्ये 3 मात्रै कायम भई अन्य छोटी भन्सारहरू बन्द भएका छन्। वीरगंज भन्सार कार्यालय अन्तर्गत यसअघि अलौ, कबही, मटिअर्वा लगायतका 11 छोटी भन्सार कार्यालयहरू सञ्चालनमा थिए। नयाँ व्यवस्था अनुसार अब मटिअर्वा, भिसुवा र ठोरी गरी 3 मात्र छोटी भन्सारहरू कायम भएका छन्। सीमावर्ती क्षेत्रका स्थानीय वासीले छोटी भन्सार कटौती र सामान ल्याउने सीमा घटाइएकोले दैनिक उपभोग्य वस्तु खरिदमा समस्या भएको बताएका छन्। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भूरा वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले 100% अनुदानमा पर्वतका 57 किसानलाई 1,23,000 माछाका भूरा वितरण गरेको जनाएको छ। व्यावसायिक रूपमा माछा पालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमै पुगेर माछा वितरण गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। कार्यालय प्रमुख श्रेष्ठले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर माछाका भूरा वितरण गरिएको जानकारी दिनुभयो। कार्यालयले मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराबाट माछाका भूरा किनेर किसानहरूलाई वितरण गरेको हो। हाल पर्वतको मोदी, कुस्मा, फलेवास, जलजला र पयु गाउँपालिकामा व्यावसायिक माछा पालन गरिँदै आएको छ।
अब खेल समाचार राजेन्द्र बहादुर विक्रम साईबाट।
आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत घरेलु श्रृंखलामा नेपालले अमेरिकालाई 9 विकेटले पराजित गरेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्यमा नेपाल 9 विकेटले विजय भएको हो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले 154 रनको योगदान दिए। कुशलले शानदार शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले 196 रनको लक्ष्य सजिलै पूरा गर्यो। कुशलले 13 चौका र 4 छक्काको मद्दतमा 118 बल खेलेर 120 रन बनाए। आसिफ 72 बलमा 8 चौकाको मद्दतमा 58 रन बनाएर आउट भए। यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा 195 रन बनाउँदै अल आउट भयो। नेपालले 1 विकेट गुमाउँदै 36.4 ओभरमा लक्ष्य पूरा गर्यो। अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4 विकेट लिए भने सोमपाल कामीले 2, सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिए। अमेरिकाका ओपनर स्मिथ पटेलले सर्वाधिक 84 रन बनाए। सेहान जयसूर्या 52 बलमा 1 छक्का प्रहार गर्दै 50 रन बनाएर आउट भएका थिए। यो जितसँगै 7 स्थानमा रहेको नेपालले 20 अङ्क बनाएको छ। 6 स्थानमा रहेको क्यानाडाको 21, 5 स्थानमा रहेको नामिबियाको 22 अङ्क छ। खेल तालिकाको अन्तिममा रहेको युएईले 14 अङ्क बनाएको छ भने स्कटल्याण्ड 38 अङ्क सहित खेल तालिकाको शीर्ष स्थानमा छ। अर्को साता शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि निरुता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोली घोषणा भएको छ। नेपाल भलिबल संघले शनिबार टोलीको नाम सार्वजनिक गरेको हो। टोलीको लिबेरोमा सलिना श्रेष्ठ र शान्ति तामाङ तथा ब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद र अलिसा मानन्दर रहेका छन्। त्यस्तै स्पाइकरमा कप्तान निरुता, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार तथा सेन्टरमा प्रगति नाथ र जसना महत्तो टोलीमा परेका छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहनु भएको छ। आयोजक सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान गरी कुल 8 राष्ट्र सहभागी छन्। च्याम्पियनशीप जेठ 8 गतेदेखि 15 गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा हुनेछ।
अब मौसम आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाण्डुको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस, वर्षा 36.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.3 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 37.2 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको सयौं रोपनी जग्गा अतिक्रमण, अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा उपयोग गर्न महालेखाको सुझाव। पश्चिम एशियामा जारी द्वन्द रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड़। चालू आर्थिक वर्षको 10 महिनामा बीरगंज भन्सार कार्यालयबाट 1.99 खर्ब राजस्व संकलन। ताइवानलाई एकतर्फी रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको खेलमा अमेरिकामाथि नेपालको शानदार जीत। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।